नमस्कार, फ्रिडम चौतारी पडकास्टको 146 एपिसोडमा यहाँहरूलाई स्वागत छ। म नानुमैया खड्का। यहाँहरूलाई थाहा नै छ, हामीले विगतका केही एपिसोडहरूदेखि जेएनजी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा घाइते भएका केही पत्रकारहरूसँगको कुराकानी हाम्रो पडकास्टमा प्रस्तुत गर्दै आइरहेका छौँ। आजभन्दा अघिल्लो पडकास्टहरूमा हामीले पत्रकार दिपेन्द्र ढुङ्गाना र पत्रकार शम्भु दङ्गालसँगको कुराकानीलाई प्रस्तुत गरिसकेका छौँ। त्यसै गरी आजको एपिसोडमा भने हामी देशसञ्चार.com की फोटो पत्रकार वर्षा शाहसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। वर्षा शाह देशसञ्चार.com कार्यरत फोटो पत्रकार हुन्। भदौको 23 गतेको जेएनजी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्रदर्शनकारी तर्फबाट हानिएको ढुङ्गाले लागि सामान्य घाइते भएकी थिइन्। तर उनले रिपोर्टिङ गर्न भने छोडिनन् र केही समयको उनको सामान्य उपचारपछि उनी फेरि रिपोर्टिङमा फिल्डतर्फ गइन् र त्यस दिनको सबै घटना उनले आफ्नै आँखा अगाडि पनि देखिन्। यसै सन्दर्भमा हामीले आजको एपिसोडमा पत्रकार वर्षा शाहसँग गरिएको कुराकानीलाई प्रस्तुत गर्दैछौँ। सुन्नुहोस् फ्रिडम चौतारी पडकास्टको 146 एपिसोड। तपाईँले पत्रकारिता सुरु गर्नुभएको कति भयो?
मैले पत्रकारिता अब सुरु गरेको यति नै भयो भन्दा पनि होइन, मेरो पत्रकारिता चाहिँ रेडियो टेक्निसियन भनौँ न, प्राविधिक रेडियो टेक्निसियन प्रस्तोताबाट मैले सुरु गरेको थियो। अहिले पनि म सिक्दै नै छु, पत्रकारितामा धेरै कुराहरू सिक्न बाँकी नै छ होइन। अब अलमोस्ट 8 वर्षभन्दा बढी भइसकेको छ।
यस क्रममा तपाईँले कस्ता प्रकारका चुनौतीहरू अथवा समस्याहरूको सामना गर्नुभएको छ त?
नेपाली मिडियामा काम गर्ने साथीहरूको धेरैको, हाम्रो मेरो मात्रै होइन, धेरैजनाको आफ्नै इक्विपमेन्ट्सहरू प्रयोग गरिरहेको हुन्छ होइन। त्यो नै आफैमा महँगो छ। महँगो भइसकेपछि अब इकोनोमिकली होइन, आर्थिक हिसाबको चुनौती त छँदैछ। त्यो सँगसँगै हामीले चाहिँ अब कति चिजहरू फिल्मै गएपछि मात्रै अनि बल्ल क्याप्चर गर्न सकिने भन्ने हुन्छ। अब त्यो फिल्डमा जस्तो खालको कुरा पनि हुनसक्छ होइन, त्यस्ता खालका चुनौतीहरू त छँदैछन्। तर पनि फेरि त्यही काम नै आफूलाई इच्छा लागेर गरियो नि त, अनि त्यो भएर त्यो चुनौतीहरूसँग पनि फेस गर्दै अब अहिलेसम्म यसरी काम गरिरहेछौँ। समस्या त हामीलाई मात्रै होइन, सबैलाई छ जस्तो लाग्छ, सबै पेसामा भएको।
तपाईँले अब यति चुनौतीहरू सेयर गर्दै गर्दा पत्रकारहरू चाहिँ विशेष गरी फ्रन्टलाइनमा खटिने, जस्तो तपाईँहरू जस्तो पत्रकारले विभिन्न आक्रमण फेस गर्नुभएको हामीले धेरै घटना रेकर्ड गरिरहेकै हुन्छौँ, के लक्षित हुन्छ?
अब हामी जस्तो फोटो पत्रकार जो चाहिँ फ्रन्टलाइनमा खटिरहेको हुन्छ, चाहे त्यो आन्दोलनमा होस्, कुनै महामारीमा होस् होइन, जस्तो सुकै अवस्थामा खटिनु पर्ने नै हुन्छ। किनभने हामीले तस्बिरको मार्फतबाट या चाहिँ अब भिडियोको मार्फतबाट देखाउनेहरूले चाहिँ अब पक्कै पनि खटिनु पर्यो होइन, अनि जे त्यहाँको वास्तविकता जे हो त्यो देखाउनु पर्यो। अब त्यो लक्षित भन्दा पनि कस्तो भनेपछि, जस्तै मैले काम गर्न सुरु गरेपछि पहिला चाहिँ लक्षितै भनेर एकदमै टार्गेटिङ नै गरेको जस्तो देखिँदैन थियो। कारणवश केही बस यताउति हुने होइन, कहिलेकाहीँ अब काम गर्ने क्रममा मिसइन्फर्मेसन चिजहरूले पनि हुने, जस्तै अब मलाई पहिला राष्ट्रपति भवन अगाडि समात्दै गर्दा, फोटो खिच्ने क्रममा समात्दै गर्दाखेरि चाहिँ त्यो मलाई के लाग्यो भने, त्यो कहीँ न कहीँ उहाँको फिल्डको उसले जस्तो खालको इन्फर्मेसन पठाउनु भयो त्यो कतै मिसइन्फर्मेसन भयो कि, या उहाँहरूले के सोच्नु भयो होइन, मलाई एक्लै देखेर के सोच्नु भयो कि जस्तो लागेको थियो। जस्तै पछिल्लो समय अहिलेको चिजमा हेर्ने हो भने कतिपय चिजमा अलिकति टार्गेटिङ पनि हो कि जस्तै हुन्छ। अब जस्तै पछिल्लै समय हेर्नु न, भर्खरैको घटनाहरूमा हेर्नुभयो भने मिडिया हाउसहरू जले होइन, अब कति 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 ठाउँमा चाहिँ अब पत्रकारहरूलाई पनि अलिकति ओए नखिच यस्तो नगर भनियो भन्ने कुराले त अब टार्गेटिङ नै हो जस्तो पनि देखियो। जस्तै पहिला अब हामीले त नभोगेको या आफू त्यति बेला फिल नभएको, जस्तै जनयुद्धको बेलामा पनि अलिकति मिडिया हाउस पत्रकारहरूलाई टार्गेटिङ गरिन्थ्यो भन्ने सुनिन्छ नि त, सुनेको कुरा होइन। अनि जस्तै अहिले पनि पछिल्लो समय त्यस्तो हो कि भन्ने हुन्छ। तर काम गर्ने क्रममा कहिलेकाहीँ चाहिँ जस्तै सुरक्षाकर्मीले आफ्नो काम गर्दै गर्दा र हामीले आफ्नो काम गर्दै गर्दाखेरि मिस्टेकली भन्दा पनि अब मिस्टेकली नै भनौँ न, कहिलेकाहीँ अब यताउति अलि धकम धुकम अलि यताउति भना भने यस्तोसम्म हुन्छ। अब त्यो हुँदाखेरि त्यसलाई सधैँभरि हामीले त्यो टार्गेटिङ रूपमा लिनु त हुन्छ जस्तो मलाई लाग्दैन, होइन? मान्छेको साइकोलोजी सिचुएसन कस्तो हुन्छ भन्नेले पनि हुन्छ होला। जस्तै भर्खरैको जेन्जी आन्दोलनमा पनि अलमोस्ट अलमोस्ट अब जस्तै घटनाहरू भइरहेको थियो, गोली चलिरहेको थियो, अनि पछि चाहिने मौता जाँदाखेरि मैले चाहिँ अब प्रहरीहरूले चाहिँ त्यो बाइकमा जाने स्कुटीमा जानेहरूलाई चाहिँ रोकेर खै सोधखोज के गरिराख्नु भएको थियो। अब मैले सामान्य तरिकाले जसरी आफूले काम गर्छु त्यसै गरी फोटो खिच्दाखेरि उहाँहरू मसँग एकदम एग्रेसन भएर आएर अहिले तँलाई हुलमुलमा उडाइदिउँला भनेर भन्नुभयो। आई मिन त्यहाँ जसरी गोली चलिरहेको थियो त्यो हिसाबले त्यसलाई चाहिँ सिम्बोलिक रूपमा अङ्कित गरेर भन्नुभयो। म त सरप्राइज भएँ, होइन? ओहो भने अब त्यो साइकोलोजी पनि मान्छेको कता गइरहेछ भन्नेले पनि त असर त गर्छ होला, होइन? आखिर किनभने ह्युमन त फेरि ह्युमन नै हो, जुनै खाले पेसामा भए पनि मान्छे त मान्छे नै हो, मान्छेलाई केही चिजहरू त पक्कै उसमा हुन्छ भन्ने जस्तो लाग्छ। अब यसलाई ठ्याक्कै टार्गेटिङ हुन्छ या हुँदैन भन्न चाहिँ मैले क्लियरली भन्न चाहिँ सकेन, तर त्यस्तो चाहिँ हुन्छ फिल्डमा।
हालै तपाईँ पनि जेएनजी प्रदर्शनको समाचार रिपोर्टिङ गर्ने क्रममा आक्रमणमा पर्नुभएको थियो, त्यस दिनको विषय बारेमा केही सेयर गरिदिनुहोस् न।
खासमा अब त्यो जिएनजी आन्दोलनको घटना चाहिँ कहिलेकाहीँ चाहिँ नसम्झ्यौँ जस्तो पनि लाग्छ, होइन? तर फेरि अब कहीँ न कहीँ अब सानै भए पनि आफ्नो शरीरमा दाग लाग्छ, दाग लागेको छ, त्यसले याद पनि आउँदो रहेछ। खास त्यो दिन चाहिँ सुरुमा चाहिँ अब जस्तै त्यो दिन हुने भन्ने थियो, होइन? त्यो दिन आन्दोलन 23 गतेको दिन, त्यो दिन आन्दोलन हुने भन्ने थियो। त्यहाँनिर एकदम गन्जागोल, पहिल्यैदेखि सोसल मिडियाहरूमा गन्जागोल भइरहेको थियो नि त। कोही 9 बजे भनिरहेको थिए, कोही 11 बजे भनिरहेको थिए, कोही बानेश्वरमा भनिरहेको थिए, कोही चाहिँ माइती घरमा जम्मा हुने अनि ऱ्याली जाने भनिरहेको थिए। त्यही हिसाबले म चाहिँ अराउन्ड 10 नबज्दै होला, 10 नबज्दै म माइती घर पुगेको थिएँ। एक खालको भिड जम्मा भइसकेको थियो, अलिअलि खिचिरहेको थियौँ। त्यो भिड फेरि उठ्यो, एक्कासी अगाडि बढ्यो, बानेश्वरतिर बढ्यो, होइन? सामान्यतया हामी अब त्यस्तै हुन्छ आन्दोलन या प्रदर्शन ऱ्यालीहरूमा त्यसरी नै भइरहेको हुन्थ्यो, ऊ गरिरहेको थियौँ। तर त्यो भिड अलिकति जुन हाम्रो त्यति बेलाको नेतृत्वमा हुनुहुन्थ्यो उहाँहरूप्रति रुष्ट देखिन्थ्यो, होइन? जस्तै लगाइएका नारा, होइन, यताउति सबै हेर्दाखेरि अलिकति उहाँहरू धेरै नै रुष्ट देखिनुहुन्थ्यो भने कतिपय चाहिँ अब स्कुलको ड्रेसमा हुनुहुन्थ्यो, कतिपय किताब बोकेर आउनु भएको थियो, कतिपयले संविधान बोकेर आउनु भएको थियो। त्यो आफ्नो आफ्नो उसमा आफ्नो आफ्नो लेखेको प्लेकार्डहरूसँगै हुनुहुन्थ्यो। माथि पुगिसकेपछि जब ब्यारिकेड ढालियो त्यसपछि भिड अगाडि गयो, होइन? अगाडि गएर पनि जब संसद भवनको मुख्य गेट अगाडि पुग्यो भिड, र केही चाहिँ माथि चढ्नु पनि भयो, होइन? त्यसपछि बिस्तारै अब ढुङ्गामुढा माथि चढ्ने सबै चिज हुन लागेपछि बिस्तारै फायरिङ पनि भयो, गोलीहरू चल्न लागे। गोलीहरू चलिसकेपछि त्यहाँ यस्तो माहौल थियो कि मानव मैले आफूले यो फोटो पत्रकारिता गरिसकेपछि पहिलोचोटि मैले त्यसरी गोली चलेर अब मान्छेहरू ढलेको देखेँ, होइन? हाम्रै आसपासबाट गोलीहरू गइरहेको थियो, त्यो हुन्छ नि बच्चाहरू ढलेको देख्दाखेरि ओहो नचलाए पनि हुन्थ्यो भन्ने पनि भइरहेको थियो। अनि त्यो हुँदा हुँदै सडेन्ली एकजना अर्को साथी, अर्को मिडियामा काम गर्ने साथीलाई लाग्यो, होइन? लाग्यो अब उसलाई छरा लागेको रहेछ। त्यति बेला सबैजना ओहो भन्ने भयो, आँखैले देखियो उसलाई लागेको। अनि त्यसपछि ओहो होइन बचेर गर्नुपर्छ त, अब त्यो भयो, उसलाई हस्पिटल सस्पिटल पुऱ्यायो गऱ्यो अनि गरिरहेको थियो काम। त्यसपछि म यसरी त्यो पोलहरू या चाहिँ नि रुखको उसमा चाहिँ छेकी छेकी आफूलाई छेकेर बचेर गरिरहेको थिएँ, खिचिरहेको थिएँ। एक्कासी मलाई पेटमा केही चिज भयो कि, अनि म फ्रिज भएँ कि एकछिन, किनभने साथीलाई त्यही फिल्डमा भएको साथीलाई एकछिन अगाडि त्यस्तो देखेको, म फ्रिज भयो के भयो अब गोली लाग्यो कि के हो भने। अनि एकछिन चाहिँ म फ्रिज भएँ, तर हुन्छ नि अब यसो ऊ गरेर हेरेको अनि ढुङ्गा लागेको रहेछ मलाई चाहिँ यहाँ पेटनिर, अनि ढुङ्गा लागेको रहेछ। त्यसपछि अर्को एउटा भाइले चाहिँ दिदी यता आउनु भनेर बोलायो, अनि त्यसपछि म गएँ, अनि के भयो भनेर भने ढुङ्गा लागेछ भाइ भनेर भने। अनि त्यसपछि उसले चाहिँ लक्कीली भनौँ न बेटाटिन र त्यो कपास ल्याएको रहेछ, अनि उसले त्यो यताउति गरिदियो अनि बेटाटिन लगाइदियो, अनि त्यहीँ हामी उ गऱ्यौँ। त्यसपछि पनि अब त्यहीँ खिचिराख्यौँ भनौँ न, काम गरिराख्यौँ, त्यो भएको थियो खास त्यो घटना। त्यसरी मलाई चोट लागेको थियो, आफूलाई बचाउँदा बचाउँदै रुखको पछाडि या केही चिजको पछाडि बस्दा बस्दै बचाउँदा बचाउँदा पनि त्यसरी चोट लागेको थियो।
अनि त्यो बेला तपाईँको रिपोर्टिङ इक्विपमेन्टमा केही क्षति भयो?
त्यो दिन चाहिँ जेएनजी आन्दोलनमा डाइरेक्टली मेरो इक्विपमेन्ट्समा, जस्तै भन्नाले अब सिधै लेन्सको उसमा यताउति नलागे पनि अलिकता साइडमा चाहिँ लागेको थियो ढुङ्गाले, तर त्यो भन्नाले अब काम चलाउन मिल्ने, त्यस्तो अब फुटेको भन्नाले एकदम फुटेको भन्न मिलेन, तर साइडमा ढुङ्गाले चाहिँ लागेको थियो।
यस्तै यस्तै चुनौतीहरू सामना गर्नुपरेका घटना सम्झिँदा तपाईँको विचारमा पत्रकारहरूको व्यक्तिगत तथा पेसागत सुरक्षा सुनिश्चित गर्न चाहिँ के गर्नुपर्छ होला, न्युज रुममा अथवा फिल्डमा?
अब यस्तो चुनौतीको घटना भन्दा पनि अब यो पेसा नै चुनौतीपूर्ण हो जस्तो मलाई लाग्छ। हामीले या मैले जुन पेसामा पेसालाई रोजे, जुन पेसा गरिरहेको छ, यो आफैमा चुनौतीपूर्ण छ। र अलिकत यो चुनौतीपूर्णको साथसाथै अलिकति सामाजिक सेवा, सामाजिक सेवा भने डाइरेक्टली सामाजिक सेवा त नभनौँ, तर पब्लिकलाई उ गर्ने पेसा पनि भयो। अब चुनौती त हामी जस्तो हाम्रो देशमा मात्रै नभएर ठुलो 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 इकोनोमिकली स्ट्रङ कन्ट्रीहरूमा पनि यो पेसामाथि चुनौती नै छ जस्तो लाग्छ। किनभने हामीले त भइरहेको गलत कुरादेखि लिएर सबैलाई उजागर गर्दै गर्दाखेरि त कुनै पनि मान्छेले, कुनै पनि गभर्मेन्टले, कुनै पनि भनौँ न समूहले आफ्नो गलत त राम्रो मान्छ जस्तो लाग्दैन नि। हामीले कुनै साथीलाई पनि अब त भाइ तेरो यस्तो यस्तो गल्ती छ, यो तेरो कमजोरी छ भन्यो भने त उसलाई मन पर्दैन नि। त्यस्तै हो, हामीले त कसैको कमजोरी, कसैको भनौँ न अब यताउति भनिदिइरहेको हुन्छौँ, तर त्यो चाहिँ हाम्रो माध्यमबाट। त्यसले गर्दाखेरि अब त्यो त मान्छेहरूलाई मन पर्दैन नि त। अनि त्यो यत्तिकै पनि त्यो चुनौतीपूर्ण नै भयो। अब मुख्यतया पत्रकार महासङ्घ आफैमा छ होइन, तर अब विरोध गर्यो भने विरोध गरेको जस्तो हुने, तर खासमा पेसागत सुरक्षाको त विचार अलिकत पोलिसी लेभलमा, अलिकत ऊ लेभलमा त उहाँहरूले लिडिङ गरेर इनिसिएसन लिएर अनि गभर्मेन्ट तहमै पुर्याउनु पर्ने हो होइन। अब त्योमा त अब ल्याकिङ नै छ, कमजोरी नै छ भन्नु पर् जस्तो लाग्छ मलाई होइन। अब हामी सबै मिलेर गर्नुपर्ने हो, तर खै त्यो नमिल्दो रहेछ। अब विचार त सबैको नमिल्ला, यहाँ चाहिँ अब धेरै पोलिटिकल पार्टी इन्फ्लुएन्स हुँदाखेरि पनि अब कतिपय कुराहरू हुन्छ नि, गलत कुरालाई पनि होइन सही 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 भनेर हिँड्दाखेरि पनि कतिपय चिज त पेसागत रूपमा त हामी त अब कसरी भन्ने, यसलाई मलाई त शब्द आएन, त्यो खालको अवस्था छ। त्यो अब सुरुदेखि कुनै मान्छेको नेगेटिभ या कुनै संस्था, संगठन, समूह, गभर्मेन्ट कसैले पनि आफ्नो बारेमा नराम्रो चाहँदैन, र पत्रकारिताको काममा एक हिसाबले वाचडग भएर हेर्दाखेरि कतिपय फल्टहरू भेटाउने, त्यही चिजहरूलाई देखाइदिने होइन, उजागर गरिदिने, लेखिदिने, देखाइदिने हुँदाखेरि त अब नराम्रो लाग्दाखेरि यसै पनि चुनौती त त्यहीँनिर भयो क्या। सुरक्षा चुनौती त अब यो इक्विपमेन्ट्सको अब बिमा, पत्रकारको बिमा होइन, अब इक्विपमेन्ट्सको बिमा तपाईँलाई अझ भन्नुहुन्छ भने हामीले यति दुःख गरेर खिच्छौँ, कपिराइटको इस्यु होइन, यस्ता कुराहरू उठाउन त नउठाएको होइन, उठाइरहेको पनि हो, भनिरहेको पनि हो होइन। तर मैले अघि नै भने नि त यहाँनिर जुन सङ्गठनहरू छन् अब पोलिटिकल इन्फ्लुएन्स होइन, गलत भए पनि पोलिटिकलसँग, पोलिटिकलका ती त्यही मान्छेहरू महासङ्घमा हुन्छन्। महासङ्घले पनि अब ठिक छ त्यो धा आफ्नो एउटा व्यक्तिगत ऊ त राख्न सक्यो, तर महासङ्घमा गइसकेपछि अलिकति पत्रकारको बारेमा पनि सोच्ने होइन। पत्रकार त विभिन्न खाले पत्रकारहरू महासङ्घमा हुनुहुन्छ नि, लेख्ने हुनुहुन्छ, फोटो पत्रकार हुनुहुन्छ, भिडियोहरू हुनुहुन्छ होइन, थुप्रै हुनुहुन्छ, मल्टिमिडियाको हुनुहुन्छ, थुप्रै हुनुहुन्छ होइन। त्यो सबैको हिसाबमा सोच्ने भन्दा पनि अब त्यही त हो नि, राजनीतिक सँग इन्फ्लुएन्स भएको मान्छे जाँदाखेरि चाहिँ अब त्यतैतिर बढी हुने रहेछ कि जस्तो चाहिँ मलाई लाग्छ। किनभने योभन्दा अगाडि पनि एकजना साथीको कपिराइटको कुरा थियो, हामीले महासङ्घमा पनि कुरा राख्यौँ, तर ओहो हँ भन्नुभयो, तर पछि उहाँहरूले फोनै उठाउनु छोड्नु भयो कि। भन्नुको मिनिङ कपिराइट पनि पत्रकारको लागि एउटा इस्यु हो, फोटो पत्रकारको लागि, किनभने उसले आफ्नो ज्यान धरापमा राखेर खिचेको हुन्छ। जस्तै 23 गतेकै घटना तपाईँले भन्नुहुन्छ भने ज्यान धरापमा दिपेन्द्रले खिचेको फोटो होस्, मैले खिचेको, अरू कसैले खिचेको, अरू साथीहरूले खिचेको फोटो होस्, ज्यान धरापमा राखेर फोटो खिच्यो, तर कसैले प्रयोग गर्दा त्यो सजिलै गरिदिनुहुन्छ कि, कसैले सोध्नेसम्मको चेष्टा गर्नुहुन्न, कम्तीमा एउटा सेल्फ रेस्पेक्ट भन्ने हुन्छ नि त, होइन त्योसम्म पनि गरिदिनु हुँदैन क्या, भनेपछि त अब यहाँ त कति धेरै अब ऊहरू छ, अब त्यो हुन्छ कि हुँदैन, अब भन्दा भन्दा हैरान भइसकेपछि खै के भने जस्तो हुन्छ नि त्यो हो, अब गभर्मेन्टले नै त्यसको इनिसिएसन लियो भने त त्यो जति राम्रो त्यो जति ऊ कुरा त केही पनि हुँदैन, होइन सञ्चार मन्त्रालय नै हाम्रो मन्त्रालय भनेको सञ्चारै त हो, सञ्चार मन्त्रालय नै इनिसिएसन लिएर यो कुरालाई चाहिँ अब संस्थागत या चाहिँ रुल्समा राख्यो ऊ गर्यो भनेपछि त त्यो जति राम्रो अरू के हुन्छ र पत्रकार महासङ्घले बिमा योजना प्रस्ताव गरेको भन्ने छ भन्ने कुरा चाहिँ ठ्याक्कै मलाई चाहिँ डिटेल्समा थाहा भएन यो विषयमा, र मैले बिमा भन्नाले अब आफ्नो यताको बिमा व्यक्तिगत बिमाहरू त भयो बिमा भयो, तर त्यस्तो ऊ हिसाबले इक्विपमेन्ट्सको या त्यस्तो बिमाहरू चाहिँ गरेको छैन, यो इक्विपमेन्ट्सको बिमाहरू यहाँ जहाँ पाए त्यही सायद सम्भव त गर्दैन जस्तो लाग्छ, सिङ्गल उसमा अनि अलिकति बिमाको उसमा पनि अलिक गाह्रो छ, सबै बिमाहरूले इक्विपमेन्ट्सको बिमाहरू चाहिँ गर्दैन, त्यो भएर पनि अलिकति गाह्रो छ मैले अलिकति बुझे अनुसार, होइन
पत्रकारहरू, विशेष गरी पत्रकार महिला, तपाईँ आफू पनि पत्रकार महिला हुनुहुन्छ होइन, तपाईँहरूको लागि चाहिँ जस्तो व्यक्तिगत अथवा डिजिटल सुरक्षा अथवा मानसिक सुरक्षा सम्बोधन गर्न के गर्नुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
अब पत्रकारहरूको मानसिक सुरक्षा त मलाई पत्रकार मात्रै होइन जस्तै 23 गतेकै घटनामा हेर्नुहुन्छ भने त त्यहाँ सुरक्षा कर्मीको पनि एउटा मानसिक सुरक्षा काउन्सिलिङ, त्यो घटना भइसकेपछि पनि उहाँहरूले त 24 दिन पनि जो खालको ह्युमिलेट भोग्नुभयो उहाँहरूको सुरक्षा, या चाहिँ त्यो घटनामा जाने ती भाइ बहिनीहरू जो फुच्चाफाच्ची थिए तीहरूको पनि मानसिक सुरक्षा, सँगसँगै हामीहरू जस्तोको पनि सुरक्षा, भने हामी चाहिँ एकदम यो साइकोलोजी चिजमा या मानसिक उसमा चाहिँ अलि पछाडि नै छौँ कि, हामीले चाहिँ अब सिधै डाइरेक्टली कसैलाई केही भएको छ भने अर्कै मोडमा अर्कै कुरामा भन्ने गरिन्छ, यो चाहिँ एकदम इम्पोर्टेन्स कुरा हो जस्तो लाग्छ, मान्छेलाई स्ट्रङ हुनलाई पनि पहिला मेन्टली चाहिँ कति स्ट्रङ छ भन्ने कुरा भयो, होइन त्यो हुन जरुरी छ, म आफै चाहिँ व्यक्तिगत रूपमा चाहिँ मैले आफूलाई चाहिँ कोसिस गर्छु कि अब कुनै घटना भएको छ त्यो घटनाले तिमीलाई मलाई चाहिँ अब अलिकति ऊ गराउँछ भने म कसरी हुन्छ यो भन्दा अलिकति यसलाई चाहिँ छोड्नुपर्छ, यो घटना मेरो दिमागमा आउनु हुँदैन भनेर चाहिँ आफैलाई काउन्सिलिङ गर्ने या आफैलाई चाहिँ अलिकति पिस उसमा लाग्ने कसरी आफूलाई राम्रो लाग्छ भन्ने कुरा हो, होइन अब महिलाको व्यक्तिगत तथा डिजिटल सुरक्षा र मानसिक स्वास्थ्य बारे तपाईँको धारणा भनेर मेरो धारणा भन्नुहुन्छ भने हरेक महिला, अब यसै पनि पुरुष प्रधान देश हो अनि हरेक अहिले पनि हामी एकाडेमिकली चाहिँ हामी एकदमै एजुकेटेड छौँ, होइन एकाडेमिकली चाहिँ एकदम अहिले त थुप धेरै शिक्षित मान्छेहरू हुनुहुन्छ जस्तो मलाई लाग्छ, तर व्यवहार मान्छेको ऊहरूमा चाहिँ कहिले का कहिले देखिन्छ नि त, होइन व्यवहार यताउति हेर्दाखेरि चाहिँ स्टिल अब त्यही नै छ जस्तो मलाई लाग्छ, होइन तर पनि फेरि चेन्जै नभएको सबै मान्छे त्यस्तै छ भन्न त मिल्दैन, अब डिजिटल सुरक्षा र मानसिक स्वास्थ्य बारे चाहिँ अब डिजिटल त अब मैले भन्दा पनि तपाईँहरू आफैहरूले पनि देख्नु भएको हुन्छ कसरी चाहिँ महिला पत्रकारलाई मात्रै होइन एउटा महिलाहरूलाई चाहिँ डिजिटलले पनि कति हरासमेन्ट गरिरहेको हुन्छ, कति नाना थरी लेखिदिने कुराहरू हुन्छ, धेरै चिजहरू जोड्ने कुराहरू हुन्छ, होइन महिला भनिसकेपछि यत्तिकै पनि केही न केही कुरामा जोड छ क्या, अब त्यसको चरित्रमा होस् या त्यसको जेसुकेमा होस्, तर म के भन्छु भने अहिलेको जमानामा महिलाहरूमा स्किल अब स्किल हुन जरुरी छ, ताकि तपाईँको स्किल हेरेर चाहिँ कसैले पनि अब हुन्छ नि अब जब लगायतको कुरामा हुन्छ, अब डिजिटल डिजिटल सुरक्षा र मानसिक स्वास्थ्य बारे त अब हामी आफैले पनि वर्कआउट गर्नुपर्छ जस्तो लाग्छ, हामी आफैले पनि त्यसमा अलिकति विचार ध्यान दिनुपर्छ जस्तो लाग्छ, होइन अब त्यो बाहेक नभएर अब महिलाहरू त जुनै कुनै पेसामा भएकोलाई पनि अब डिजिटल व्यक्तिगत हरेक हिसाबले त्यो गराउने भन्ने त छँदैछ। अनि यो सबै फोटो भिडियो जर्नलिस्ट सँगसँगै अन्य जर्नलिस्टहरूलाई पनि यो चाहिँ एकदम राइटिङको जर्नलिस्टहरूलाई पनि इम्पोर्टेन्स कुरा हो जस्तो लाग्छ, किनकि अब राइटिङ लेख्नेहरू पनि त कहिलेकाहीँ फिल्डमा पुग्नुभएको हुन्छ, भिडियो खिच्ने त्यत्तिकै फोटो खिच्ने त्यत्तिकै होइन, अनि त्यो सबैजनालाई चाहिँ यो इम्पोर्टेन्स हो। तर नर्मली चाहिँ अब तपाईँले नेपालको कन्टेस्टमा कुरा गर्नुहुन्छ भने नेपालको कन्टेस्टमा ठ्याक्कै मिडिया हाउसले यस्तो त अलिक कमै गरेको देखिन्छ होइन। अब मेरोमा चाहिँ कुरा गर्नुपर्दाखेरि चाहिँ अब मलाई ठ्याक्कै यस्तो भन्दा पनि मैले सेयरिङ गरेँ भने कतिपय कुराहरू कन्सिडर गर्ने होइन, त्यस्तरी सोच्नु हुँदैन, यसरी सोच्नुपर्छ भनेर गाइडलाइन्स गर्ने, अनि म अलिकति ब्रेक चाहन्छु भन्यो भने ल ठिक छ तिमी कतै जानु छ भने गएर आऊ भन्ने टाइपको चाहिँ मलाई चाहिँ हुन्छ होइन। अब अरूकोमा ठ्याक्कै अब कस्तो छ, अब कति साथीहरूको त धेरै प्रब्लमहरू पनि छ होइन, तर इम्पोर्टेन्स हेर्ने भने यो तिनैवटा कुरा चाहिने एकदमै इम्पोर्टेन्स छ, र एउटा फिमेल फुड जर्नलिस्टले मात्रै नभएर यो हरेक जर्नलिस्टलाई चाहिँ हुन्छ, किनभने न्युज लेख्नेलाई इभन डेस्कमा बस्नेले पनि त त्यो कुरा लेखिरहेको हुन्छ गरिरहेको हुन्छ होइन। जस्तै हामीलाई डाइरेक्टली हामीले चाहिँ डाइरेक्टली त्यो देखेको हुन्छौँ भनेपछि उनीहरूले चाहिँ त्यो शब्दमा आफूले खेल्दाखेरि त्यसरी गर्ने भएको हुनाले सबैलाई चाहिँ यो तिनैवटा कुरा इम्पोर्टेन्स एकदमै इम्पोर्टेन्स हो जस्तो लाग्छ।
अहिलेको राजनीतिक परिस्थितिलाई हेर्दा फोटो पत्रकारहरूको सुरक्षाका लागि सञ्चार गृह र व्यक्तिगत पत्रकारहरूले के गर्नुपर्छ होला?
अब तपाईँले भने जस्तो हो, अहिले पनि यति चिज भइसकेपछि अब के हुन्छ भन्ने हो होइन। अब चुनावको घोषणा भएको छ, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यल छ होइन। अब पक्कै पनि तपाईँले भने जस्तो अरू आन्दोलन गर्ने समूहहरूले पनि आफ्नो आन्दोलनको घोषणा पनि गरिराख्नु भएको छ, आन्दोलनको कुराहरू पनि गरिराख्नु भएको छ होइन। अहिले अब स्थिर नभएको राजनीतिक परिस्थितिलाई हेर्दा अब फोटो पत्रकारको सुरक्षाको लागि सञ्चार र गृह र व्यक्तिगत पत्रकारहरूले के गर्नुपर्छ भन्दै गर्दाखेरि, व्यक्तिगत चाहिँ हामीहरूले अब सकेसम्म आफूलाई कसरी सुरक्षित राखेर काम गर्ने होइन, जस्तै अब त्यस्तो घटनाहरू जाँदाखेरि हेलमेट प्रयोग गर्ने, मास्कहरू प्रयोग गर्ने होइन, मास्क चाहिँ अब चस्माहरू प्रयोग गर्ने होइन, अब सकिन्छ भने त अब धेरै कुरा छन् तर अहिले हामी त्यो एभाइलेबल नहुन सक्ला होइन। अब त्यो हुन त अब फेरि लाग्ने बेलामा अब धेरै कुराहरू हुन्छ होइन, कसरी हुन्छ आफूलाई सुरक्षित राख्ने कोसिस व्यक्तिगत रूपमा आफू स्वयं पत्रकारले गर्ने। अब सञ्चार मन्त्रालयको कुरा मलाई लाग्छ कि सञ्चार मन्त्रालयलाई जानकारी नै छैन भन्ने त होइन होला, एउटा पत्रकारको फोटो पत्रकारको एउटा फोटो पत्रकारको सुरक्षा हुनुपर्छ कि हुनु पर्दैन भन्ने कुरामा चाहिँ सञ्चार मन्त्रालय जानकार नभएको भन्ने त हुन्न होला। त्यसैमा पनि अहिले त स्वयं आफै एकजना पत्रकार ज्यू नै सञ्चार मन्त्रीज्यू हुनुहुन्छ हालको, जसले यी कुराहरू सम्भवतः पहिल्यै थाहा पाइसक्नु भएको, फेस गरिसक्नु भएको, पत्रकारका चुनौतीहरू के हुन्छन् भन्ने पहिल्यै जानकार हुनुहुन्छ होइन, जसले गर्दाखेरि चाहिने अब सञ्चार मन्त्रालयले धेरै कुरा जस्तै गृह मन्त्रालयसँग कोर्डिनेसन गर्न सक्छ होला, बिमाको कुरा हुन सक्छ होला होइन, अब धेरै कुरा त्यति बेलामा अब केही भयो भने के त नि भन्ने कुरा अब धेरै कुराहरू हुन सक्छ होला। अब गृहको कुरामा चाहिँ अब गृहमा पनि अब धेरै जानेकै हुनुहुन्छ हालको गृह मन्त्रीज्यू होइन, त्यो हिसाबले हेर्ने हो भने अब ठ्याक्कै गिरेले यही गर्नुपर्छ भनेर त म भन्दिनँ, केही कुराहरू चाहिने अब गर्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन। तर आफ्नो आफ्नो सेफ्टी कसैले गरे पनि नगरे पनि व्यक्तिगत रूपमा आफूले चाहिँ आफ्नो सेफ्टी गर्नुपर्दो रहेछ जस्तो मलाई लाग्छ। जस्तै हालकै घटनामा पनि त्यो सँगसँगै त्यो घटनामा त जस्तै हाम्रो दिपेन्द्रहरू जस्तो दुई तिनजना छोरा लाग्यो, उहाँहरू पनि घाइते हो नि त होइन, गभर्मेन्टले के गर्यो भन्ने हो माने, म सानै भए पनि ढुङ्गैले लागे पनि लागेको, तर मैले आफूलाई चाहिँ अब जस्तो अरू साथीहरूलाई त्यस्तो लागेको देखेरै होइन, मलाई त सामान्य हो भनेर भन्छु होइन। तर जस्तै अब दिपेन्द्र जस्तोलाई जुन लाग्यो होइन, उसलाई त अहिले तुरुन्तै ठिक हुँदैन, अब उसलाई पनि त रेगुलर चेकअप गर्नुपर्छ होला होइन, उसको जहाँ लागेको छ त्यो कति डेन्जर जोनमा छ के छ रेगुलर चेकअप गर्नुपर्छ होला, अलि लामो समयसम्म उसले गर्नु पर्यो, जसको लागि के छ त सरकारले चाहिँ त्यही घटनाको घाइते भनेर अरूलाई कार्ड बाँड्यो, अरूलाई त्यो खालको स्पेस दिँदै गर्दाखेरि पत्रकारलाई सञ्चार मन्त्रालयले कति खोज्यो भन्ने कुरा हो मैले सुनेको चाहिँ म बाहिर हुँदाखेरि, म बाहिर जाँदाखेरि चाहिँ प्रेस काउन्सिलले बोलाएर के एउटा कार्यक्रम गराएको थियो अरे भनेर सुनेको थिएँ होइन। त सञ्चार मन्त्रालयले नै त्यसलाई ए हाम्रो हाम्रो मातहतमा रहेका, अब जस्तै पत्रकार भनेको त कुनै सङ्गठनमा होस् नहोस् उहाँहरूकै हो क्या होइन, उहाँहरूकै सञ्चार मन्त्रालय नै अभिभावक हो नि त पत्रकारको, एक हिसाबले भन्ने हो भने उहाँहरूले चाहिँ कति खोजी नीति गर्नुभयो के गर्नुभयो होइन किन भन्ने त एउटा चासो हुन्छ। सम्भवतः खै खोजी नीति गर्नुभयो कि गर्नु भएन मलाई थाहा भएन है, अब त्यो गरे त राम्रो हुन्छ।
आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? तपाईँहरूको फिडब्याक freedomforum2005@gmail.com अर्थात् 01-410-2030 कल गरेर पनि दिन सक्नुहुन्छ। यससँगै आजको पडकास्टबाट हामी बिदा चाहन्छौँ। नमस्कार।